मन्दिर मस्जिद र यस हलका मानिसहरू के फरक छ? यस हलका मानिसहरू बीच के फरक छ? तपाईँको जवाब के हुनेछ? मन्दिर मस्जिद स्तूपा र यस हल भएका मानिसहरू बीच के भिन्नता छ, के फरक छ? मानिसहरूले प्राय सबै धर्महरूलाई एकै ठाउँमा राख्छ। तिनीहरू भन्छन् सबै धर्म एउटै हुन् किनभने सबै धर्मले एउटै कुरा सिकाउँछन्, असल बन तब तिमी स्वर्गमा जानेछौ। तर क्रिस्चियन मत संसारका अन्य धर्महरू भन्दा फरक छ। कसरी? संसारका धर्महरूले भन्छ आज्ञा पालन गर तब परमेश्वरले तिमीलाई स्वीकार गर्नेछन्। क्रिस्चियन मतले भन्छ परमेश्वरले सित्तैमा उहाँको अनुग्रहद्वारा तपाईँलाई ख्रिस्टमा स्वीकार गर्नुभएको छ, त्यसकारण आज्ञा पालन गर्नुहोस्। त्यो सुसमाचार हो। सुसमाचार हामीले मुक्ति पाउन के गर्नुपर्छ भन्ने बारेमा होइन, सुसमाचार भनेको त परमेश्वरले हामीलाई मुक्ति दिन के गरिसक्नु भएको छ भन्ने बारेमा हो। हाम्रो आज्ञाकारिता हाम्रो मुक्तिको परिणाम हो, हाम्रो मुक्तिको कारण होइन। आवर ओबिडियन्स इज अ कन्सिक्वेन्स अफ आवर सेल्भेसन, नेभर अ कज अफ आवर सेल्भेसन। त्यसकारण बाइबलमा दिएको आज्ञाहरू सधैँ परमेश्वरले के गर्नुभएको छ भन्ने कुराको घोषणा पछि मात्र आउँदछ। उदाहरणको लागि जब हामी रोमी 1-11 अध्यायसम्म हेर्दछौँ, हामी पाउँदछौँ कि परमेश्वरले ख्रिस्टमा र ख्रिस्टद्वारा हामी पापी मानिसहरूलाई बचाउनलाई के गरिसक्नु भएको छ भन्ने विषयमा पाउँछौँ। अनि रोमी 12 अध्यायबाट उता 16 अध्यायसम्म हामी अब त्यसो भए प्रत्युत्तरमा परमेश्वरको अनुग्रहको प्रत्युत्तरमा हामी कसरी जिउनुपर्छ भन्ने विषयमा हामी पाउँछौँ। त्यसै गरी पहिलो पत्रुसमा पनि यही कुरा हामी पाउँदछौँ कि पहिलो पत्रुस 1 अध्यायमा परमेश्वरले हामीलाई के गरिसक्नु भएको छ भन्ने विषयमा हामी पाउँदछौँ। परमेश्वरले हामीलाई चुन्नुभयो, परमेश्वरले हामीलाई नयाँ जन्म दिनुभएको छ, परमेश्वरले हामीलाई बचाउनु भएको छ, हाम्रो उद्धार गर्नुभएको छ, परमेश्वरले हामीलाई आफ्नो जाति बनाउनु भएको छ। हामीले एक समय कृपा पाएका थिएनौँ, हामीले कृपा पाएका छौँ। हामी एक समय परमेश्वरको जाति थिएनौँ, अब हामी परमेश्वरको जाति भएका छौँ। 1 अध्यायले पहिले घोषणा गर्दछ र पहिलो पत्रुस 2 अध्यायपछि त्यसो भए परमेश्वरको मानिसहरूको रूपमा परमेश्वरको जनको हैसियतले जससँग नयाँ हृदय छ, जससँग परमेश्वरको आत्मा छ, अब हामी कसरी जिउनुपर्छ 2 अध्यायले हामीलाई बताउँदै जाँदछ। आज हामी पहिलो पत्रुस 2 अध्यायको 11 पदबाट हामी हेर्दैछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पहिलो पत्रुस 2 अध्यायलाई पल्टाउनुहोस्। हामी पत्रुसको पत्र बाटाको वचनको श्रृङ्खलामा हामी फर्किआएका छौँ। हामी आज पहिलो पत्रुस 2 अध्यायको 11-12 पदलाई हामी हेर्दैछौँ। 11-12 पद म पढ्दैछु, कृपया तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। पहिलो पत्रुस 2 अध्यायको 11-12 पद। प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासीहरू हो भने जानेर तिमीहरूका आत्माको विरुद्धमा लडाई गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहौ। अन्य जातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भने तिमीहरूका विरुद्ध बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखुन् र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्। आजको वचन बाट सबै कुरा यदि तपाईँले याद गर्न सक्नु भएन भने तापनि एउटा मुख्य कुरा तपाईँले याद गर्नुहोस्, मुख्य विचार कि क्रिस्चियन जीवन लडाई र गवाईको जीवन हो। क्रिस्चियन जीवन लडाई र गवाईको जीवन हो। क्रिस्चियन लाइफ इज अ लाइफ अफ वार एन्ड विटनेस। क्रिस्चियन जीवन लडाई र गवाईको जीवन हो। र हामी यसै मुनि रहेर दुईवटा बुदाहरूलाई हेर्नेछौँ। पहिले हामी लडाईँलाई हेर्नेछौँ, दोस्रो हामी गवाईलाई हेर्नेछौँ। पहिलो बुदा लडाई र दोस्रो बुदा गवाई। पहिले हामी हेर्नेछौँ लडाई। पद 11 भन्दछ, प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासीहरू हो भने जानेर तिमीहरूको आत्माको विरुद्धमा लडाई गर्ने शारीरिक अभिलाषहरूबाट अलग रहो। प्रिय मित्रहरू, क्रिस्चियन जीवन एक युद्ध हो, इट्स अ वार। यो संसार युद्धभूमि अथवा रणभूमि हो। हामीले हाम्रो शत्रुको पहिचान गर्नुपर्छ, हामीले शत्रुलाई चिन्नुपर्ने हुन्छ। र हाम्रो शत्रुको तपाईँको छिमेकी होइन, तपाईँको क्लासमेट पनि होइन तपाईँको शत्रु, तपाईँको बस हाकिम पनि होइन, तपाईँलाई जीवनमा रुवाउने मान्छे, धोका दिने मान्छे पनि तपाईँको शत्रु होइन। तर बाइबलको अनुसार तपाईँ र मेरो शत्रु पाप हो, पापमय स्वभाव, पुरानो स्वभाव हो। सो प्रियहरू, जबसम्म हामी संसारमा रहन्छौँ तबसम्म हामी आत्मा र शरीर बिचको सङ्घर्षमा हामी हुनेछौँ। जबसम्म हामी संसारमा शरीरमा रहन्छौँ, आत्मा र शरीर बिचको लडाइँ जारी रहनेछ, जारी रहनेछ। क्रिस्चियनहरू पापबाट मुक्त छैनन्, हामी अझै पनि पापसँग सङ्घर्ष गर्छौँ। हो, हामी परमेश्वरका सन्तानहरू हौ, हामी फेरि नयाँ गरी जन्मेका छौँ, हामी अब पापमा मरेका छैनौँ, हामी अपराधहरूमा मरेका छैनौँ, हामीसँग नयाँ हृदय छ, नयाँ स्वभाव छ, तर पनि हामी पापसँग सङ्घर्ष गर्छौँ। पाप हाम्रो शत्रु हो, र हामीले पापसँग सङ्घर्ष गर्छौँ भन्ने सत्यताले यस कुराको प्रमाण दिन्छ कि हामी नयाँ गरी जन्मेका मानिसहरू हौँ। मरेका मानिसले पापसँग सङ्घर्ष गर्दैन, पापमा मरेको मानिस पापमा पापसँग शान्तिमा रहन्छ। मरेको मानिसले पापलाई आफ्नो शत्रु होइन, मित्रको रूपमा हेर्दछ। तर प्रियहरू, हामीले नयाँ जीवन पाएका छौँ, हामीलाई परमेश्वरले हाम्रो पाप र अपराधहरूबाट हामीलाई मरेको अवस्थामै उहाँले जीवित पारिसक्नु भएको छ। त्यसकारण हामी अब पापको विरुद्धमा लड्छौँ, पापसँग हामी सङ्घर्ष गर्छौँ, हामीले पाप विरुद्ध लड्नै पर्छ। सो पाप विरुद्ध सामान्य रूपमा मात्र होइन, सामान्य अर्थ जेनरल्ली मात्र होइन, तर विशेष पापहरूको विरुद्धमा हामी लड्नुपर्ने हुन्छ। र पत्रुसले हामीलाई खालि पापहरूसँग युद्ध गरेर सङ्घर्ष गरेर जीवनबाट पापहरूबाट अलग रहो मात्र भन्दैनन्, तर पत्रुसले हामीलाई 11 पदमा निर्दिष्ट पापहरूको बारेमा पनि बताएका छन्, स्पेसिफिक सिन्सको बारेमा बताएका छन्। हामीले शारीरिक अभिलाषहरूको विरुद्धमा लडाइँ लड्नै पर्छ। तर शारीरिक अभिलाषाहरू के हुन्? शारीरिक अभिलाषाले केलाई जनाउँदछ? तपाईँले वचन लेख्ने बानी तपाईँले बसाल्नु हुँदैछ भने, तपाईँलाई म प्रसार गरेकोमा वचन टिप्नलाई पनि, लेख्नलाई पनि, नोट गर्नलाई पनि मैले सिकाइरहेको छु। र तपाईँले अब लेख्नुहोस् कमा कि शारीरिक अभिलाषाहरू के हुन्। लडाईँ तपाईँ लेख्नुभयो, लडाईँको बुदामुनि तपाईँले कति कुरा टिपिसक्नु भएको छ। तपाईँ लेख्नुपर्ने कुरा भनेको शारीरिक अभिलाषहरू के हुन्, यो प्रश्न हाम्रो माइन्डमा आइहाल्नुपर्ने हुन्छ। र शारीरिक अभिलाषहरू भनेको के हुन्? शारीरिक अभिलाषाहरूले पत्रुस दुई अध्यायको एक पदमा उल्लेख गरेको सबै दुष्टता, सबै छलकपट, पाखण्डीपना, ईर्ष्या र सबै निन्दाहरूलाई जनाउन सक्छ, जसबारे हामीले अगाडिको वचनहरूमा हेरिसकेका छौँ। वा शारीरिक अभिलाषहरूले गलाती 5 पाइने, अघि भर्खरै हामीले त्यो पढेको पनि हामी सुनेका छौँ, गलाती 5 पाइने पापमय स्वभावका लालासहरूलाई जनाउँदछन्। शारीरिक अभिलाषहरू र पापमय स्वभावका लालासहरू उस्तै हुन्। पहिलो पत्र 2 आफ्नो हातको एउटा औला राख्नुहोस् र गलाती 5 एकपल्ट तपाईँले पल्टाउनुहोस् तपाईँको बाइबलमा, गलाती 5:19 विशेष गरी गलाती 5:19 हेर्नुहोस् त, पापमय स्वभावका कामहरू प्रत्यक्ष छन् जो यिनै हुन्, व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्र तन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियकटपन, अश्लील मज मजा र यस्तै अरू, जसका विषयमा तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हो, जस जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। प्रियहरू, हामीले यी शारीरिक अभिलाषाहरूको विरुद्धमा हामी लडाइँ लड्नुपर्ने हुन्छ। प्रियहरू, हामीले दिनहुँ यी पापमय स्वभावहरूका विरुद्धमा लड्नुपर्ने हुन्छ। तर किन शारीरिक अभिलाषहरूको विरुद्धमा किन लड्ने? दोस्रो कुरा, शारीरिक अभिलाषहरू के हुन्? क थियो भने खमा शारीरिक अभिलाषहरूको विरुद्धमा किन लड्ने? पद 11 यसको उत्तर हामी पाउँछौँ। शारीरिक अभिलाषहरूको विरुद्धमा किन लड्ने? किनकि पहिलो कुरा, तिनीहरूले शारीरिक अभिलाषहरूले तपाईँको आत्माको विरुद्धमा लडाई गर्छ। पहिलो पत्रुस दुई अध्याय एघार पदमा फर्किसकेको छौँ। पत्रुस हामीलाई यहाँ आग्रहपूर्वक विन्ती गर्दैछन् कि तिमीहरूका आत्माको विरुद्धमा लडाई गर्ने शारीरिक अभिलाषहरूबाट अलग रह। शारीरिक अभिलाषाहरूले हाम्रो आत्माको विरुद्धमा लडाई गर्छ, त्यसकारण हामी शारीरिक अभिलाषहरूको विरुद्धमा लड्नु पर्ने हुन्छ। हामीमध्ये कतिजना आफ्नो स्वास्थ्यको धेरै ख्याल राख्छौँ, हामी जङ्क फुड त्यति खाँदैनौँ, चिसो पनि त्यति पिउँदैनौँ, चिल्लो पिरो कम खान्छौँ। मलाई लाग्छ हामीमध्ये कोही पनि धुम्रपान सेवन गर्दैन, किनभने यो हाम्रो फोक्सोको लागि हानिकारक छ। तर पत्रुसको अनुसार त्यहाँ शरीरभन्दा पनि महत्त्वपूर्ण कुरा छ जसको हामीले धेरै ख्याल राख्नुपर्ने हुन्छ, र त्यो हाम्रो आत्मा हो, हाम्रो प्राण हो। शारीरिक अभिलाषहरू, पापमय स्वभावहरू, तिनीहरू हाम्रो आत्माको लागि हानिकारक छन्। तिनीहरू हाम्रो आत्मालाई नष्ट गर्न चाहन्छन्। र एकजना प्रभुको जन म्याथ्यू हेनरीको अनुसार सबै प्रकारका पापहरूमध्ये शारीरिक अभिलाषहरू भन्दा बढी हानिकारक पाप अरू कुनै पनि छैन। शारीरिक अभिलाषा परमेश्वरको लागि सबैभन्दा घिनलाग्दो छ र मानिसको आत्माको लागि विनाशकारी छ। र म्याथ्यू हेनरीका अनुसार पापले मानिसलाई गर्ने महान दुष्टता यो हो कि यो आत्माको विरुद्धमा लड्छ, यो आत्माको विरुद्धमा लड्छ। यसले आत्माको नैतिक स्वतन्त्रतालाई नष्ट गर्छ, यसले आत्मालाई कमजोर र दुर्बल बनाउँछ, र यसको संकायलाई कमजोर बनाउँछ, यसले आत्माको आराम र शान्ति लुट्छ, यसले आत्माको गरिमालाई कमजोर बनाउँछ र नष्ट गर्छ, यसले वर्तमान समृद्धिमा बाधा पुर्याउँछ र यसलाई अन्तत दुःखमा डुबाउँछ। त्यसकारण प्रियहरू, हामीले शारीरिक अभिलाषहरूको विरुद्ध लड्नुपर्छ, हामीले दिनहुँ पाप मार्नै पर्छ हाम्रो जीवनमा, किनकि हामी जीवित छौँ। त्यसकारण हामी पापको विरुद्धमा लड्छौँ, सङ्घर्ष गर्छौँ, हामीले हरेक दिन पापलाई मार्नै पर्छ। एकजना प्रभुका जन फेरि पनि जोन ओवेनले यसरी प्रसिद्ध रूपमा भन्नुभएको छ कि पापलाई मार्नुहोस् नत्र पापले तपाईँलाई मार्नेछ। बी किलिङ सिन ओर सिन विल बी किलिङ यु। के प्रियहरू तपाईँले पापलाई दैनिक रूपमा मार्दै हुनुहुन्छ, वा कतै तपाईँलाई पापले त मारिरहेको छैन, कतै तपाईँलाई शारीरिक अभिलाषाहरूले त तपाईँको प्राणलाई हानि गरिरहेको छैन? के तपाईँ आफ्नो जीवनभएका पापहरूलाई लिएर तपाईँ सचेत हुनुहुन्छ, होसियार हुनुहुन्छ? के तपाईँ लड्दै हुनुहुन्छ? के तपाईँ लड्दै हुनुहुन्छ पापको विरुद्धमा हरेक दिन? हामीले शारीरिक अभिलाषहरूको विरुद्धमा किन लडाइँ लड्नुपर्छ? किनकि शारीरिक अभिलाषहरू हाम्रो आत्माको विरुद्धमा लडाइँ गर्छ। दोस्रो, किनकि हामी विदेशी र प्रवासीहरू हौँ, हामी विदेशी र प्रवासीहरू हौँ, त्यसकारण हामीले लड्नुपर्छ। पत्रुसले यहाँ विश्वासीलाई विदेशी र प्रवासीहरू भन्दछन्। हेर्नुहोस् त यहाँनिर एघार पदमा, म तिमीलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका विरुद्धमा, तिमीहरूका आत्माको विरुद्धमा लड्ने शारीरिक अभिलाषहरूबाट अलग रहौ। विदेशी र प्रवासी यी दुवै शब्दको अर्थ हुन्छ हामी यहाँका होइनौ, हामी संसारको रैथाने होइनौ, यो दुनियाँ हाम्रो घर होइन, हामी एउटै छिमेकमा बस्छौँ हो, हामी एउटै भवनमा बस्छौँ, एउटै बिल्डिङमा पनि बस्छौँ, हामी एउटै विद्यालय जान्छौँ र एकै ठाउँमा काम पनि गर्छौँ, एउटै रेस्टुरेन्टमा खान्छौँ, तर हामी विदेशी हौ, हामी परदेशी हौ, हामीसँग फरक ईश्वर छन्, फरक लक्ष्य छन्, फरक गन्तव्य छन्। हामी संसारमा छौँ तर हामी संसारको कदापि होइनौ। यस संसारकाहरू व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, तन्त्र मन्त्र, दुश्मनी, झैझडेगा, ईर्ष्या, क्रोध, स्वार्थीपना, फुट, गुटबन्ती, डाहा, पियकटपन, अश्लील मोज मजा र यस्तै अरू कुराहरूप्रति प्रतिबद्ध रहेका हुन्छन्। यी कुराहरू संसारका हुन् र यस संसारकाहरूले यी कुराहरूको आनन्द लिन्छन्, तर हामी संसारको होइनौँ, त्यसैले हामीले तिनीहरूलाई हाम्रो जीवनबाट टाढा राख्नुपर्ने हुन्छ। फेरि संसारले जुन कुराको आनन्द गर्छ त्यो कुराको आनन्द अब हामी गर्दैनौँ। संसारले पापलाई लिएर मजाक उडाउँदा हामी भने अब अचम्म माने, त्यो कति पनि हास्यपद छैन, द्याट्स नट फनी भनेर हामी सोक गर्छौँ। हामी पापको मजाक उडाउनमा हामी सहभागी हुँदैनौँ। संसारले कुनै चलचित्रलाई हेर्छ र चलचित्रलाई एकदमै अश्लील कुराले भरिएको देख्छ र उनीहरूले त्यसको आनन्द लिइरहेको छ र हामी भन्छौँ न यसले परमेश्वरको आनन्द गर्दैन. कसरी मान्छेले यो हेर्न सक्छ? हामी भन्छौँ कसरी फलानाले त्यस्तो बोल्न सक्छ? हामी भन्छौँ कसरी फलानाले त्यस्तो व्यवहार गर्न सक्छौँ? हामी प्रवासीहरू हौ, हामीलाई संसारको सिस्टम अचम्म लाग्नुपर्ने हुन्छ, संसारको तर तरिकाहरू लिएर हामी छक्क पर्नुपर्ने हुन्छ, किनकि हामी यहाँको होइनौँ, हामी यहाँको सिस्टम अनुसार, यहाँको आचार संहिता अनुसार हामी चल्दैनौँ. फेरि हामी प्रवासी हौ, हामी विदेशीहरू हौ, हाम्रो घर, हाम्रो अनन्त घर, हाम्रो अल्टिमेट होम, हामी जानुपर्ने हाम्रो वास्तविक घर माथि छ, स्वर्गमा छ. हाम्रो नागरिकता स्वर्गमा छ हो, हामी पृथ्वीमा छौँ, संसारमा छौँ, काम गर्नुपर्ने हुन्छ, परिवार पाल्नुपर्ने हुन्छ, तर पनि यो ध्यानमा राखेर कि हामी यहाँका होइनौँ. क्रिस्चियन जीवन लडाइँको जीवन हो, हामी लड्छौँ किनकि हामी विदेशी हौ, हामी शारीरिक अभिलाषाहरूलाई मार्नै पर्छ, शारीरिक अभिलाषाको विरुद्धमा हामी हरेक दिन लड्नै पर्छ किनकि हामी विदेशी र प्रवासीहरू हौ. हामी यहाँ हाम्रो स्थायी बसोबास खोज्दैनौँ, हामी जान्दछौँ कि हामी यहाँ अस्थायी रूपमा छौँ, हामी यात्रुहरू हौ, विश्वासको यात्रा गर्ने मानिसहरू हौ. शारीरिक अभिलाषहरूको विरुद्धमा लडाइँ लड्नुपर्ने हुन्छ, हामीले वार गर्नैपर्ने हुन्छ. क्रिस्चियन जीवन लडाइँको जीवन हो, शारीरिक अभिलाषहरूको विरुद्धमा कसरी लडाइँ गर्ने? शारीरिक अभिलाषहरू के हो हामीले हेऱ्यौँ, शारीरिक अभिलाषहरूको विरुद्धमा किन लड्ने त्यस विषयमा पनि हामी हेऱ्यौँ, तर शारीरिक अभिलाषहरूको विरुद्धमा कसरी लड्ने? दुईवटा कुरा, ख्रिस्टमा भएको हाम्रो पहिचानलाई ध्यानमा राखी हामी लड्छौँ, ख्रिस्टमा भएको पहिचानलाई हामी ध्यानमा राखी हामी शारीरिक अभिलाषहरूको विरुद्धमा लड्छौँ. ध्यान दिनुहोस्, पत्रुसले पद 11 यहाँ विश्वासीलाई कसरी सम्बोधन गरेको छ, उनले विश्वासीलाई प्रिय हो भन्नुहुन्छ. प्रिय, त्यो हाम्रो पहिचान हो प्रियहरू, हामी परमेश्वरका प्रिय हौ, हामी परमेश्वरद्वारा प्रेम गरिएका मानिसहरू हौ. हाम्रो अयोग्यताको बावजुद पनि परमेश्वरले हामीलाई प्रेम गर्नुभयो, हामी उहाँको क्रोध र न्यायको लायक थियौँ, तर परमेश्वरले हामीलाई प्रेम गर्ने र बचाउने निर्णय गर्नुभयो. एकपल्ट हामी उहाँको प्रजा थिएनौँ, तर अब हामी परमेश्वरको प्रजा भएका छौँ. एकपल्ट हामीले परमेश्वरको कृपा पाएका थिएनौँ, तर अब हामीले उहाँको कृपा पाएका छौँ. प्रियहरू, हामी परमेश्वरद्वारा माया गरिएका मानिसहरू, प्रेम गरिएका मानिसहरू. संसारले माया गर्छ गर्दैन, तपाईँको छिमेकीले, तपाईँको आफन्तजनले, मानिसले तपाईँलाई माया गर्छ गर्दैन, त्यसले फरक पार्दैन. तपाईँ र मलाई ब्रह्माण्डका सृष्टिकर्ता परमेश्वरले प्रेम गर्नुहुन्छ, हामी उहाँको निम्ति प्रियहरू हौ. हाम्रो पहिचान ख्रिस्टमा छ, हामी परमेश्वरका प्रियहरू हौ. प्रियहरू, तपाईँ र म यस ब्रह्माण्डको परमेश्वरद्वारा प्रेम गरिएका छौँ, र परमेश्वरको प्रेमले हामीलाई शारीरिक अभिलाषहरूको विरुद्धमा लड्न, पापलाई दिनहुँ मार्न उत्प्रेरित गर्नुपर्छ. इट सुड मोटिभेट अस एभ्री डे टु किल सिन. हामी शारीरिक अभिलाषहरूको विरुद्ध कसरी लड्छौँ? ख्रिस्टमा भएको हाम्रो पहिचानलाई ध्यानमा राखेर. यदि तपाईँ न म को हुँ भन्ने कुरा हामी बिर्सिन्छौँ भने हामी लडाइँ लड्दैनौँ. हामीले पहिचानलाई बिर्स्यौँ भने, हामीले हाम्रो पहिचानलाई हामीले बिर्स्यौँ भने हामी लड्न सक्छौँ. तर जब हामी सुसमाचारलाई याद गर्छौँ, परमेश्वरको प्रेमलाई हामी ध्यानमा राख्छौँ कि हामी जस्तो तुच्छ पापीलाई, नरकको योग्यको मानिसलाई, विद्रोहीलाई, शत्रुलाई परमेश्वरले प्रेम गर्नुभयो. यद्यपि हामी अयोग्य थियौँ, परमेश्वरले आफ्नो पुत्र हाम्रो निम्ति दिनुभयो भने यो हाम्रो निम्ति अब पापको विरुद्धमा लड्ने एउटा असल अभिप्राय, प्रेरणा हुनुपर्दछ. यदि परमेश्वरको प्रेमले तपाईँलाई पापको विरुद्धमा लड्नलाई प्रेरित गर्दैन भने कुनै पनि कुराले गर्दैन प्रियहरू, कुनै पनि कुराले गर्दैन. त्यसकारण यदि तपाईँ शारीरिक अभिलाषहरूको विरुद्धमा लड्न चाहनुहुन्छ भने हरेक दिन तपाईँले परमेश्वरको प्रेमलाई ध्यानमा राख्नुपर्ने हुन्छ. ख्रिस्टमा भएको तपाईँको पहिचानलाई तपाईँले ध्यानमा राख्नुपर्ने हुन्छ. दोस्रो, हामी शारीरिक अभिलाषहरूको विरुद्धमा कसरी लड्छौँ? विश्वासीहरूको समुदायमा रहेर, विश्वासीहरूको समुदायमा रहेर. यहाँ केवल एक व्यक्तिलाई परमेश्वरको प्रिय भनिएको छैन, यद्यपि प्रत्येक क्रिस्चियन परमेश्वरको प्रिय हुन्। पत्रुसले यहाँ सम्पूर्ण चर्चलाई परमेश्वरको प्रिय भन्दछन्। प्रिय हो, यो बहुवचन हो, यसको अर्थ हामीसँग शेयर्ड आइडेन्टिटी छ, हामीसँग साझा पहिचान छ, हामी प्रिय समुदायका हौ, हामी एउटा चर्चका हौ। क्रिस्चियन जीवन एक चर्च जीवन हो, हामी एक्लो छैनौँ र हामी एक्लै लड्दैनौँ। हामी विश्वासीहरूको समुदायमा रहेर शारीरिक अभिलाषहरूको विरुद्धमा, पापमय स्वभावको विरुद्धमा हामी लड्दछौँ। गत बिहिबार हामी हिउँ खेल्न गयौँ, यहाँ कतिजना थाहा छ, उत्साह र जोस निकै ठुलो थियो, तर यात्रा कठिन र चुनौतीपूर्ण थियो। हिउँ भएको ठाउँसम्म पुग्न हामीले हिलामे बाटोसँग लड्नु पर्थ्यो। कति मानिसहरूले हामीलाई आधा बाटोबाटै फर्कन आग्रह गरिराखे, निरुत्साहित गरिराखे। यदि म मेरो मित्रहरूसँग नगएको भएको भए मैले हार खाने थिएँ र बिच बाटोबाटै म घर फर्किने थिएँ। म लड्ने थिइनँ, हिलोको सामु म झुक्ने थिएँ, तर अन्तत हामी हिउँ भएको ठाउँमा पुग्यौँ र धेरै रमाइलो गर्यौँ। हिलामे बाटोसँग एक्लै लड्न गाह्रो हुन्छ प्रियहरू, पापसँग एक्लै लड्ने कुरा त छोडिदिनुहोस्। ओ प्रियहरू, हामी कमजोर छौँ, हामीलाई समुदाय चाहिन्छ, हामीले आफूलाई अरू दाजुभाइ र दिदीबहिनीहरूले घेर्नु आवश्यक छ जोहरू सक्रिय रूपमा पापको विरुद्धमा लडिरहेका छन्। ए तपाईँले मैले आफूलाई यस्ता मानिसहरूको बिचमा मात्र खालि हामीलाई राख्छौँ र उनीहरूले मात्र घेर्छौँ, जसले पापको आनन्द लिइरहेको छ, पापको विरुद्धमा उनीहरूले लडाइँ लड्दैन, परमेश्वरको महिमाको उनीहरूलाई कुनै दरकार छैन, ख्रिस्टको उनीहरूलाई कुनै चासो छैन, सरकार छैन, पवित्रता के हो, कुन चरीको नाम उनीहरूलाई मतलब छैन, ती मानिसहरूले हामीलाई घरि नघरि हरेक समय घेरिरहेको हुन्छ भने तपाईँ र म पाप स्वभावको विरुद्धमा लड्न सक्दैनौँ, पाप स्वभावको विरुद्धमा हामी लड्न सक्दैनौँ। त्यसकारण तपाईँको मित्रहरू कस्तो छ, तपाईँको कम्पनी सङ्गत कस्तो छ, तपाईँ कोसँग बढी ह्याङ आउट गर्नुहुन्छ, होसियार हुनुहोस्। हामीलाई यस्तो दाजुभाइ र दिदीबहिनीहरू चाहिन्छ जो संसारमा प्रवासी जीवन बिताइरहेका छन्, जो दिनहुँ पापको विरुद्धमा लडिरहेका छन्, जो पापले गम्भीर छन् र हामीलाई पनि लडाइँ लड्न निम्ति साहस र उत्साह दिन्छन्। यदि फुलचोकी डाँडा चढ्ने क्रममा मैले मेरो मित्रलाई छाडेर जो यात्रामा लगातार लागिरहेको थिएँ उनीहरूलाई हेर्न छाडेर मैले फर्किरहेको मान्छेलाई हेरेको हुन्थ्यो भने सायद म पनि फर्किने थिएँ। तपाईँ र मलाई, तपाईँ र मैले यस्तो मानिसहरूलाई हेर्न आवश्यक छ जो लडिरहेका छन्, जो बढिरहेका छन्। प्रियहरू, हामी समुदायमा रहेर हामी शारीरिक अभिलाषको विरुद्धमा लड्छौँ, त्यसकारण परमेश्वरले हामीलाई हाम्रो सुरक्षाको लागि चर्च समुदाय दिनुभएको छ। चर्च समुदाय, चर्चलाई हामी त्यसकारण व्यवस्था गर्दैनौँ, चर्चलाई हामी प्राथमिकतामा राख्छौँ। अरे चर्चलाई छाडेर, हाम्रो निम्ति चर्चलाई छाडेर हामी जानुपर्ने त्यो महत्त्वपूर्ण अर्को ठाउँ कहाँ छ? चर्चभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ प्रियहरू? प्रिय, चर्चलाई प्राथमिकतामा राख्नुहोस्, चर्चलाई प्राथमिकतामा राख्नुहोस्। चर्च तपाईँ र मेरो सुरक्षाको निम्ति परमेश्वर दिनुभएको एक विश्वासीहरूको समुदाय हो। विश्वासीहरू शनिबार चर्चमा हुनुपर्छ, चर्चमा हुन्छन्, एकसाथ भेला हुन्छन्। यो शनिबारको उत्कट इच्छाका साथ क्रिस्चियनहरू, नयाँ गरी जन्मेका मान्छेहरू पर्खिन्छन्। कुनै पनि बहानाले उनीहरूलाई चर्च आउनबाट रोक्दैन। जीवन र मृत्युको विषय बाहेक, इमर्जेन्सी केसेस बाहेक, क्रिस्चियनहरू चर्चमा आउँछन्। क्रिस्चियन यो भन्दैन कि म व्यस्त थिएँ त्यसकारण म चर्चमा आउन सकिनँ। यदि कसैलाई तपाईँले आज सबै चर्च किन आउनु भएन भने सोध्नुभयो भने उसको जवाफ यो हुनुहुँदैन, उतै क्रिस्चियन हुनु, उसको जवाफ यो हुनुहुँदैन कि मेरो कलेज थियो त्यसकारण म चर्च आउन सकिनँ, अथवा मेरो अरू काम थियो त्यसकारण म चर्च आउन सकिनँ। उसको जवाफ त्यस्तो हुँदैछ भने रेगुलरली मान्छे लडाईँ लडिरहेको छैन। त अरू मान्छेले बरु सोध, तिमी आज किन कलेजमा आयौ न भन्दाखेरि, किनकि म चर्च गएँ भन्ने उत्तर हुनुपर्छ हामीसँग। तपाईँ किन काममा आउनु भएन, किनकि म चर्च गएँ, मेरो लागि सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चर्च हो। म नभ्याएर चर्च आइनँ होइन, म नभ्याएर चर्चको कारणले गर्दा म अरू ठाउँ जान सकिनँ। हाम्रो त कहिले हुन्छ यस्तो उत्तरहरू? फेरि समुदायमा रहेर मात्र हामी लड्न सक्छौँ, समुदायमा लडेर रहेर मात्र हामी पापमय स्वभावको विरुद्धमा लड्न सक्छौँ। त्यस कारण चर्चलाई प्राथमिकता राख्नु। यदि तपाईँ दिदीबहिनीहरू हुनुहुन्छ भने तपाईँले दिदीबहिनी बाइबल अध्ययनलाई तपाईँले प्राथमिकतामा राख्नुहोस्, प्राथमिकतामा राख्नुहोस्। यदि तपाईँ कसँग भेटेर बाइबल अध्ययन गर्दै हुनुहुन्छ भने उक्त भेटघाटप्रति तपाईँ समर्पित हुनुहोस्, नथाक्नुहोस्। आफ्नो पाप र सङ्घर्षका कुराहरू अरूसँग बाँड्नुहोस्, प्रार्थनामा समय बिताउनुहोस्। यदि तपाईँले कसैले चेलापन हुर्काइराख्नु भएको छ भने त्यो व्यक्तिको प्राणभन्दा अरू कुनै पनि कुरा तपाईँको निम्ति महत्त्वपूर्ण नहोस्। प्रियहरू, हामी सजिलैसँग हामी कसैलाई सुसमाचार सुनाइरहेको छौँ भने, कसैसँग भेटेर बाइबल पढिरहेको छौँ भने, हामी सजिलोसँग केही भयो भने हामी नभिर्दिने निर्णय गर्छौँ। म त्यसो गर्छु कचोटि, किनकि म स्वार्थी छु, म अल्छे छु, मलाई आफ्नै बारेमा मलाई बढी चासो छ, आफ्नै बारेमा फिक्री छ, म आफ्नो बारेमा बढी सोच्छु, तर त्यो भाइको प्राणको बारेमा म सोचिरहेको हुँदिनँ। त्यस कारण हल्कै रूपमा उसलाई म सरी आज नभेट्छु भनेर भनिदिन्छु, अनि त्यसो भनेको सायद महिनौ हुनसक्छ। ओ प्रियहरू, डोन्ट डु द्याट। यदि तपाईँले आफ्नो प्राणको वास्ता गर्नुहुन्छ भने, यदि तपाईँ अरूको प्राणको वास्ता गर्नुहुन्छ भने लागिरहनुहोस्। पानी परोस् लागिरहनुहोस्, घाम लागोस् लागिरहनुहोस्, अभाव होस् लागिरहनुहोस्, समस्या होस् चुनौती होस् लागिरहनुहोस्, किनकि प्राण हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो, प्राण हाम्रो निम्ति सबैभन्दा ठुलो मुख्य कुरा हो, प्राणभन्दा ठुलो अरू केही छैन। त्यस कारण यसोले भन्नुहुन्छ, मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने के फाइदा? मलाई थाहा छ तपाईँहरू व्यस्त हुनुहुन्छ, आज कति व्यस्त मानिसहरू चर्च आएका छैनन्, तर तपाईँ आफ्नो स्वास्थ्यको बारेमा चिन्तित हुनुहुन्छ, तपाईँको व्यस्तताले तपाईँलाई डाक्टरलाई भेट्नबाट रोक्दैन, रोक्छ? तपाईँ जति नै व्यस्त हुनुहोस् तर यदि तपाईँसँग समस्या छ भने, शारीरिक रूपमा तपाईँ अस्वस्थ हुनुहुन्छ भने तपाईँ डक्टर कहाँ जानुहुन्छ? डक्टर कहाँ तपाईँ जानुहुन्छ? किन तपाईँलाई बाँच्नु छ? के तपाईँ आफ्नो आत्माको लागि झन् बढी चिन्तित हुनुपर्ने होइन र? उप्रियहरू, आफ्नो प्राणको सुरक्षा तपाईँको पहिलो प्राथमिकता बनाउनुहोस्, प्राथमिकता बनाउनुहोस्। क्रिस्चियन जीवन लडाईँको जीवन हो, हामी लड्छौँ, हामी लडाइँ लड्छौँ, वी वेज वार हरेक दिन, हरेक दिन। तपाईँ क्रिस्चियन हो, तपाईँ रणभूमिमा हुनुहुन्छ, यो संसार ब्याटल फिल्ड हो भन्ने कुरा तपाईँले बिर्सिनु भयो भने तपाईँ हरेक दिन हारिसकेको, लड्नभन्दा अगाडि नै तपाईँ हारिसकेको हुनुहुँदैछ हरेक दिन। उफ्रीहरू, यस संसारमा हामी युद्धमा छौँ। तपाईँ विश्वास गर्नुहोस् न, बाइबलले हामीले स्पष्ट बताएको छ, हामी युद्धमा छौँ। राम्रो युद्ध हाड र मासुको विरुद्धमा होइन, शरीरको विरुद्धमा होइन, पापको विरुद्धमा, पापमय स्वभावको विरुद्धमा। हाम्रो युद्ध हाम्रो छिमेकीसँग होइन, हाम्रो क्लासमेट्सहरूसँग होइन, हाम्रो युद्ध हामी आफ्नो पापमय स्वभावसँग। त्यस कारण हामी लड्नुपर्ने हुन्छ पापमय स्वभावहरूलाई, पापमय अभिलाषहरूलाई, शारीरिक अभिलाषहरूलाई हामीले त्याग्नुपर्ने हुन्छ हरेक दिन, किनकि हामी नयाँ गरी जन्मिएको छौँ, हामीसँग नयाँ क्षमता छ, हामीसँग नयाँ हृदय छ, हामीसँग पवित्र आत्मा हुनुहुन्छ, हामीसँग समुदाय छ। यस, वी क्यान फाइट, हामी लड्न सक्छौँ हरेक दिन। हामी आफ्नो प्राणको आत्माको लागि हामी चिन्तित छौँ, त्यसकारण हामी लड्छौँ। दोस्रो, हामी अरूको आत्माको लागि पनि चिन्तित छौँ, त्यसकारण हामी गवाहीको जीवन जिउँछौँ। क्रिस्चियन जीवन लडाईको जीवन मात्र होइन, क्रिस्चियन जीवन गवाईको जीवन हो। हामी लड्ने क्रममा हामी गवाई बिर्सँदैनौँ, हामी हाम्रो आफ्नो प्राणको मात्र हामी फिक्री गर्दैनौँ, हामी अरूहरूको प्राणको पनि हामी फिक्री गर्दछौँ। हामी अरूहरूको प्राणको लागि हामी गवाईको जीवन हामी जिउँछौँ। दोस्रो बुदा, आजको वचनको दोस्रो बुदा गवाई। पद 12 हेर्नुहोस् न, अन्य जातिहरूको बिचमा तिमीहरूको चाल चलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भने तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखुन् र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्। त्यहाँ अन्य जातिहरूले यहुदीहरू बाहेक सबै जातिहरूलाई बुझाउँदछ। यहुदीहरू परमेश्वरका मानिसहरू थिए, एक विशेष जाति थिए, र यहुदी बाहेक जाति बाहेक सबै अन्य जातिहरू थिए। अन्य जाति, अरू जातिहरू जसलाई जेन्टाइल्स भन्दछ। हामी पनि एक समय अन्य जाति थियौँ, हामी पनि एक समय अन्य जाति थियौँ। एकपल्ट हामी पनि परमेश्वरको प्रजा थिएनौँ, हामी परमेश्वरको मानिसहरू थिएनौँ, तर अब हामी परमेश्वरको प्रजाहरू भएका छौँ। चर्च अब नयाँ इस्रायल हो, र अब अन्य जातिहरूले ख्रिस्टमा नभएका मानिसहरूलाई जनाउँदछ, ख्रिस्टमा नभएका मानिसहरूलाई जनाउँदछ। त्यसो भने प्रभुलाई नचिनेका मानिसहरूको बिचमा कसरी जिउनुपर्छ, प्रभुलाई नचिनेको मानिसहरूको बिचमा हामीहरूको चालचलन कस्तो हुनुपर्छ। पत्रुस भन्छन् असल होस्। पत्रुस के भन्छ पद 12 तिमीहरूको चालचलन कस्तो हुनुपर्दछ? असल होस्। मलाई लाग्छ पत्रुसले यहाँ येशूलाई दोहोऱ्याउँदै हुनुहुन्छ। मत्ती 5:13-15 येशूले भन्नुभयो, तिमीहरू पृथ्वीका नुन हो, तिमीहरू संसारका ज्योति हो, तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। अन्य जातिहरूको बिचमा हाम्रो चालचलन असल हुन जरुरी छ, असल गवाईको चालचलन हुनुपर्दछ। कहिले, कुन समयमा, अन्य जातिको बिचमा हाम्रो चालचलन कहिले असल हुनुपर्दछ? तिनीहरूको चालचलन असल हुँदा मात्र होइन, तर पत्रुस भन्छन् कसैले हामीहरूलाई कुकर्मी भनी हामीहरूका विरुद्धमा बोले तापनि। यसको अर्थ संसारले प्रियहरू क्रिस्चियनहरूलाई घृणा गर्नेछन्, अवश्य घृणा गर्नेछन् तिनीहरू, किनकि क्रिस्चियनहरू संसारका होइनन्। युहन्ना 17 यीशुले आफ्नो चेलाहरूको लागि प्रार्थना गर्दा यसरी भन्नुभएको छ कि मैले तिनीहरूलाई तपाईँको वचन दिएँ तर संसारले तिनीहरूलाई घृणा गर्यो किनकि तिनीहरू संसारको होइनन् जसरी म संसारको होइन। सतावट, आरोप, घृणा र निन्दा क्रिस्चियनहरूको लागि नौलो विषय होइन, नौलो कुरा होइनन्। लामो इतिहास यसको साक्षी छ। नेरो राजाले रोममा भएको ठूलो आगलागीको दोष क्रिस्चियनहरूलाई दिएका थिए। आगलागीपछि क्रिस्चियनहरूलाई गिरफ्तार गरियो र तिनीहरूलाई कुकर्मी भनी आगो लगाएर मारियो। यस्ता घटनाहरू हिजो आज पनि दोहोरिने गरिरहेका छन्। क्रिस्चियनहरूमाथि दोषारोपणहरू घटना हामी धेरै सुन्ने गर्दछौँ, तरै पनि क्रिस्चियनहरूको चालचलन जीवनशैली यति असल होस् कि मूर्ति पूजकहरूले कुनै उचित आरोप लगाउन नसकोस्। अविश्वासीहरूमा हाम्रो असल चालचलन व्यवहारिक रूपमा कस्तो देखिन्छ? मानिलिउँ तपाईँ आफन्तजनलाई भेट गर्न जाँदै हुनुहुन्छ र बाटोमा साइकलवालासँग फलफुल किन्नुहुन्छ, तपाईँ स्याउको भाव सोध्नुहुन्छ र स्याउको बात सुन्ने बित्तिकै तपाईँ तर्सिनुहुन्न र भैयालाई गाली गर्दै स्याउ छाडेर सरकारलाई सराप्दै आफ्नो बाटो लाग्नुहुन्न, बरु तपाईँ भैयालाई सुसमाचार सुनाउने अवसर रूपमा लिनुहुन्छ। अविश्वासीहरूको बिचमा तपाईँको चालचलन कस्तो हुनुपर्छ? असल। मानिलिउँ कुनै रेस्टुरेन्टमा तपाईँको सेवा गर्ने वेटरसँग तपाईँ मर्यादाको साथ व्यवहार गर्नुहुन्छ र उदारचित्तले टिप पनि दिनुहुन्छ, लप्काउनुहुन्न, गाली गर्नुहुन्न, उसलाई नकुरको सर, दासको सर व्यवहार गर्नुहुन्न, तर उसको सेवाप्रति तपाईँ धन्यवादी हुनुहुन्छ, राम्रो बोलीचाली तपाईँले व्यवहार गर्नुहुन्छ। आफ्नो गर्भमा रहेको बच्चालाई डाउन सिन्ड्रम भएको अर्थात् बच्चा नर्मल नहुने थाहा पाउँदा धेरै मानिसले त्यो बच्चालाई जन्म दिने वा नदिने क्षणहरूको रूपमा लिन्छ, तर तपाईँ अपाङ्ग हुन सक्ने बच्चालाई स्वीकार गर्नुहुन्छ र आफैलाई एलियनको रूपमा प्रस्तुत गर्नुहुन्छ। मानिसहरूलाई अचम्म लाग्छ, मानिसहरूले तपाईँको निर्णय देखेर स्तब्ध हुन्छन्, छक्क पर्छन्, के गर्दैछ यो मानिस, किन मानिसले यस्तो अपाङ्ग बच्चालाई स्वीकार गर्दैछ, उसले अपर्सन गर्न सक्थ्यो, तर तपाईँ अन्य जातिहरूको बिचमा आफ्नो चालचलन तपाईँ असल राख्नुहुन्छ, तपाईँ क्रिस्चियन हो, तपाईँ नयाँ गरी जन्मेको मानिस हो, कुन कुराले परमेश्वरको महिमा हुन्छ, कुन कुराले परमेश्वरको महिमा हुँदैन भन्ने कुरा तपाईँ जान्नुहुन्छ, आफै अपाङ्ग हुन सक्ने बच्चालाई पनि स्वीकार गर्नुहुन्छ। तपाईँको निर्णय देख्दा मानिसहरू छक्क पर्छन्, किनकि तिनीहरू जान्दैनन् कि तपाईँ यस संसारको ढाँचा अनुसार चल्नुहुन्न। तिनीहरूलाई थाहा छैन कि क्रिस्चियनहरूसँग हामीसँग फरक आचार संहिता छ, हामी फरक आचार संहिता पालन गर्छौँ। वी हेभ डिफरेन्ट कोड अफ कन्डक्ट। थिमिकीले के भन्छ, फलनाले के गर्यो, निष्कारणले के गर्यो, हामी त्यो पछ्याउँदैनौँ। अविश्वासीहरूको ढाँचामा हामी चल्दैनौँ, तर हामी नुन र ज्योति भई हामी जिउँदछौँ। अन्य जातिको बिचमा, अविश्वासको बिचमा हाम्रो चालचलन, हामी हाम्रो जीवनशैली हामी असल कायम राख्ने प्रयत्न गर्छौँ। किन? तर किन? ताकि मानिसहरूले हाम्रो प्रशंसा गरून् भनेर हो, ताकि मानिसहरूले हामीलाई दोसोला उडाइदिउन्, हाम्रो प्रशंसा गरून्, हाम्रो बारेमा मानिसहरूले गीत गाउन् भनेर हो। होइन, पत्रुस भन्छन् ताकि आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्। हाम्रो अन्य जातिहरूको बिचमा, अविश्वासीहरूको बिचमा हाम्रो चालचलन किन असल हुनुपर्छ? ताकि आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्। यसको अर्थ हाम्रो गवाई अन्य जातिहरूको निम्ति मुक्ति र परमेश्वरको महिमाको लागि हो। ध्यान दिनुहोस्, पत्रुसले यहाँ सुसमाचार नसुनिकनै मानिसहरूले मुक्ति पाउन सक्छन् भनी भनिरहेका छैनन्। उनले हाम्रो असल चालचलन गवाई, जीवन गवाई नै सुसमाचार प्रचार हो भनी भनिरहेका छैनन्। हिजो आज म धेरै क्रिस्चियनहरूको मुखबाट सुन्ने गर्दछु कि मानिसहरूले सुसमाचार सुनिसकेका छन्, अब मानिसहरूले त सुसमाचार देख्नुपर्छ, अब यो सुसमाचार सुनाउने समय होइन, सुसमाचार देखाउने समय भन्छन्। गलत। बाइबलको अनुसार विश्वास सुनाइबाट आउँछ र सुनाइ ख्रिस्टको वचनबाट आउँछ। तपाईँ र मेरो असल जीवन देखेर होइन, यद्यपि असल जीवन हामीले जिउनुपर्छ, असल कार्यहरू इम्पोर्टेन्ट छन्। क्रिस्चियनको जीवनमा देखिनु पर्दछ, असल कार्यहरूको निम्ति हामी परमेश्वरद्वारा सिर्जिएका उहाँका हातका सिपहरू हौँ। एफिसी 2:10 पदले हामी त्यही बताउँदछ। तर सुसमाचार प्रचार आवश्यक छ। यहाँ पत्रले भन्न खोजिरहेको कुरा यो हो कि जब हाम्रो जीवनशैली अविश्वासीहरूको बिचमा उनीहरूको घृणा र सतावट निन्दाको बावजुद पनि असल हुन्छ, उनीहरूले खेद गर्छ, उनीहरूलाई हामी आशीर्वाद दिन्छौँ, उनीहरूले हामीलाई सताउँछ, उनीहरूको निम्ति हामी प्रार्थना गर्छौँ, जब हामी असल कायम राख्छौँ, तिनीहरूले यो नोटिस गर्नेछ, यो याद गर्नेछन्, र यसले सुसमाचारको लागि ढोका खोल्न सक्छ, र केही अविश्वासीहरूले सुसमाचार सुनेर पश्चाताप गर्नेछन् र विश्वास गर्नेछन् र अन्तिम दिनमा आगमनको दिनमा परमेश्वरलाई महिमा दिनेछन्। त्यसकारण पत्रुसले हामीलाई नैतिक जीवन जिउन मात्र आग्रह गरिरहेका छैनन्, उनले हामीलाई एक ईश्वरीय जीवन जिउन आग्रह गर्दैछन्, जुन जीवन अन्य जातिहरूको मुक्तिको लागि एक साधन, इन्स्ट्रुमेन्ट हुन सक्छ। प्रिय अन्य जातिहरूको बिचमा तपाईँको चालचलन कस्तो छ? अविश्वासी दाजुभाइ, अविश्वासी छिमेकीहरूको बिचमा, अविश्वासी तपाईँको सहकर्मीहरूको बिचमा, विद्यार्थीहरूको बिचमा तपाईँको चालचलन कस्तो छ? के तपाईँ तपाईँका मित्रहरू र छिमेकीहरू भन्दा फरक हुनुहुन्छ? के तपाईँका मित्र र छिमेकीहरूले तपाईँको असल कामहरू देख्छन्? के तिनीहरू भन्न सक्छन् यो मान्छे फरक छ है? कि तिनीहरूले गवाई दिन सक्छन् तपाईँको बारेमा? कि तिनीहरूले तपाईँ फरक हुनुहुन्छ भने भन्न सक्छन्? प्रिय, यदि तपाईँ संसारभन्दा फरक देखिनुहुन्न भने सायद हुनसक्छ तपाईँले संसारसँग सम्झौता गरिसक्नु भएको छ, सायद तपाईँले आफ्नो जीवनमा पापहरूसँग लड्न छोड्नु भएको छ, सायद तपाईँ अविश्वासी संसारसँग थाक्नु भएको छ। यदि त्यसो भने तपाईँले एउटा कुरा गर्न आवश्यक छ, तपाईँले सुसमाचारलाई पुनः भ्रमण गर्न आवश्यक छ, सुसमाचारलाई पुनः भ्रमण गर्न आवश्यक छ, सुसमाचार पुनः याद गर्न आवश्यक छ। तपाईँलाई नयाँ वर्षको सङ्कल्प चाहिँदैन? तपाईँले कतिवटा सङ्कल्प बनाउनु भएको छ? आई डोन्ट केयर, नयाँ वर्षको सङ्कल्प तपाईँको आवश्यकता होइन, तपाईँलाई सुसमाचार चाहिन्छ, किनकि सुकर्म भन्दा पहिले सुसमाचार आउँछ। यदि तपाईँ यो वर्ष लडाई र गवाईको जीवन जिउन चाहनुहुन्छ भने तपाईँलाई सुसमाचार चाहिन्छ, ख्रिस्टको सुसमाचार चाहिन्छ। र सुसमाचार के हो? सुसमाचार यो हो कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो। मनन गर्नुहोस् यो सत्यतालाई, यो सत्य तपाईँहरू अध्ययन गर्नुहोस्। हामी पापी छौँ, ख्रिस्ट हाम्रो लागि मर्नुभयो। प्रिय, मेरो आशा यही छ, मेरो प्रार्थना यही छ तपाईँहरूको लागि, 2022 पनि यीशु ख्रिस्टको सुसमाचारले हामी सबैलाई पापसँग लडाई लड्न र ख्रिस्टको गवाही बन्न निरन्तर उत्प्रेरित गरोस्। आउनुहोस् हामी प्रार्थना गरौँ।